यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद समाधानका लागि गठित कार्यदलद्वारा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समक्ष प्रतिवेदन पेश। कोरोना भाइरसको संक्रमणका कारण हिजो थप 9 जनाको मृत्यु। नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या 31,117। पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिसकेपछि अनिवार्य क्वारेन्टाइनमा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोध। पाठ्यक्रमले निर्धारण गरेको समयलाई घटाएर भए पनि शैक्षिक सत्रलाई खेर जान नदिने शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको भनाई। वैकल्पिक शिक्षा प्रणालीबाट सिकाईलाई निरन्तरता दिन आग्रह। र भारतमा एकै दिन 70,000 बढ़ी कोरोना संक्रमित थपिए। कुल संक्रमितको संख्या 30,00,000 नाग्यो। अब समाचार विस्तारमा। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा गठित कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वय समक्ष पेश गरेको छ। पार्टी महासचिव विष्णु प्रसाद पौडेल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन हिजो प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयलाई बुझाएको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो। कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भूषाल सदस्य रहनु भएको छ। यही भदौ 1 गते नेकपा सचिवालय बैठकले सो कार्यदल गठनलाई अनुमोदन गरी कार्यादेश स्पष्ट गरेको थियो। नेकपामा गत असार 10 गते शुरू भएको स्थायी कमिटिमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँड र सरकार पार्टी बीचको समन्वय बारे विवाद उत्पन्न भएकोमा अब सहमतिका लागि ठोस पहल अघि बढ़ेको बताइएको छ। रेडियो नेपालसँग कुरा गर्नुहुँदै कार्यदलका सदस्य सुरेन्द्र पाण्डे,
17 बुँदा चाहिँ मुख्य रूपले के छ भन्दा पार्टी एकताको महत्वलाई आत्मसात गर्ने कुराहरू, पद्धति र संस्थागत प्रणालीलाई सबल बनाउने भन्ने कुराहरूमा हामीले गरेका छौँ। कार्य विभाजन तथा कार्यधिकार स्पष्ट पार्ने दुई अध्यक्षको बीचमा यस खालका कुरा पनि हाम्रो विचारहरू दिएका छौँ। पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने सन्दर्भमा पनि केही प्रस्तावहरू हामीले अगाडि सारेका छौँ। राजनीतिक संगठनात्मक क्षेत्रमा काम गर्नुपर्ने कुराहरूलाई पनि यसमा हामीले उल्लेख गरेका छौँ। एकताको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सन्दर्भमा पनि छ। सरकारको कामका सम्बन्धमा संसदीय दलको भूमिकालाई प्रभावकारी बनाउने, प्रदेश सरकार र स्थानीय सरकारको भूमिका प्रभावकारी बनाउने, अब COVID-19 महामारीको नियन्त्रण, रोकथाम, उपचार र आर्थिक पुनरुत्थान गर्ने, शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने, बाढी पहिरोको बारेमा सरकारले गर्नुपर्ने कामको बारेमा र MCCको बारेमा पनि हामीले सुझाव दिएका छौँ।
अब यो प्रतिवेदनको कार्यान्वयनको प्रक्रिया कसरी अघि बढ्छ?
यो त अब दुईटा अध्यक्षले उहाँले प्राप्त गरेपछि त्यो अब सचिवालयको छलफलको विषय हुन्छ र त्यसपछि स्थायी कमिटी बस्छ। बैठकका एजेन्डाहरूसँग पनि सम्बन्धित कुराहरू पनि यसमा परेको हुनाले सम्भवतः त्यसपछि स्थायी कमिटिको बैठकसम्म यी प्रस्तावहरू आइपुग्नेछन्।
अध्यक्षद्वयको प्रारम्भिक प्रतिक्रिया कस्तो रह्यो?
होइन, उहाँले धन्यवाद दिनुभयो। यो छोटो समयमा एकदमै मेहनतका साथ कार्यदलले काम गरेको प्रति र सहमतिपूर्वक यो काम सम्पन्न गरेको प्रति चाहिँ धन्यवाद दिनुभयो।
दुवै अध्यक्ष र पार्टी पंक्तिले यसलाई स्वामित्व ग्रहण गरेर पार्टीको विवाद अब सुल्झिन्छ भन्ने कुरामा यो समिति कतिको विश्वस्त छ?
होइन, विश्वस्त भएरै हामीले चाहिँ यो सुझावहरू दिएका छौँ। आफू विश्वस्त हुने पहिला नेतृत्वलाई विश्वस्त पार्ने र नेतृत्व विश्वस्त भइसकेपछि कार्यकर्ताहरूमा पनि त्यसले विश्वास सिर्जना गर्छ भन्ने आत्मविश्वास।
उहाँ हुनुहुन्थ्यो कार्यदलका सदस्य एवं स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे। सहकर्मी नवराज लम्सालसँग कुरा गर्नुहुँदै, कोरोना भाइरसको संक्रमणका कारण हिजो थप 9 जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या 146 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हिजो सुनसरीमा 6 वर्षीय बालिका र 67 वर्षीय पुरूष, पर्सामा 3 जना पुरूष र 12 मकवानपुर, सिरहास, भक्तपुरमा 1-1 जना पुरूष गरी 9 जनाको मृत्यु भएको जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो काठमाडौँमा 160 जना, ललितपुरमा 6 जना र भक्तपुरमा 50 जना सहित 634 जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या 31,117 पुगेको छ। कोरोनाको उपचार पछि निको भई हिजो थप 136 जना घर फर्किएका छन्। यो सँगै संक्रमणपछि निको हुने कुल संख्या 18,350 पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। मन्त्रालयले काठमाडौँमा कोरोना संक्रमितहरू बढ़दै गएको भन्दै संक्रमितहरूको सम्पर्कमा आएका व्यक्तिहरूले 7 दिनपछि मात्र संक्रमणको परीक्षण गर्न आग्रह गरेको छ। प्रवक्ता डाक्टर गौतमले संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूले तुरन्त परीक्षण गर्दा संक्रमण नदेखिने भन्दै छुट्टै क्वारेन्टाइनमा रही 5-7 दिनसम्म पर्खेर परीक्षण गर्न गराउन आग्रह गर्नुभयो।
अहिले काठमाडौँमा चाहिँ पोजिटिभ आउनेहरूको संख्या बढ़िरहेको छ। जो पोजिटिभ आउनुहुन्छ उहाँहरूको सम्पर्कमा आएका व्यक्तिहरूलाई हामी प्राइमरी कन्ट्याक्ट भन्छौ। प्राइमरी कन्ट्याक्टमा आएका व्यक्तिहरूले तुरन्त पीसीआरको लागि स्वाब कलेक्शन गर्ने भनेर दवाब दिइरहेको पनि सुन्नमा आएको छ। संक्रमितसँग सम्पर्क भएको अन्तिमबाट गणना गर्दा 5-7 दिन पुगेपछि मात्रै आरटीपीसीआरको लागि स्वाब संकलन गराउनु हुन अनुरोध छ। तुरन्त पीसीआरको लागि स्वाब संकलन गर्यो भने यसमा फाल्स नेगेटिभ आउँछ। नेगेटिभ आयो भनेर ढुक्क हुने, तर भित्र कोरोना संक्रमण हुने डर हुने हुनाले 5-7 दिन कुर्नुहुन र उक्त समयमा छुट्टै क्वारेन्टिनमा बस्नुहुन हामी अनुरोध गर्दछौ।
यस्तै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिसकेपछि अनिवार्य क्वारेन्टाइनमा बस्न मन्त्रालयले आग्रह गरेको छ। स्वास्थ्यकर्मी सुरक्षाकर्मी सहित स्थानीयमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अछामका 3 क्षेत्र सील गरिएको छ। जिल्लाका इलाका प्रहरी कार्यालय साफेबगर, बैलपाटा अस्पताल र मेलेक्सा नन्देगढ़ा पूर्ण रूपमा सील गरिएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो। महोत्तरीको बर्दीवास नगरपालिकाले नगरवासीको कोरोना भाइरसको परीक्षण निशुल्क गर्ने जनाएको छ। नगर प्रमुख विदुर कुमार कार्कीले पीसीआर मेसिन जडानको सम्पूर्ण काम सकिएको र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डुबाट अनुमति प्राप्त हुनासाथ परीक्षण शुरू गरिने बताउनुभयो। आवश्यक सामग्री समयमै नपुग्दा मेसिन जडानमा ढिलाइ भएकाले सम्भवत आज या भोलिदेखि नै नगरभित्रै परीक्षण शुरू गरिने प्रमुख कार्कीले जानकारी दिनुभयो। बर्दीवास अस्पताल र बर्दीवास जनसेवा हस्पिटल लगायत 3 स्थानमा सुविधा सम्पन्न आइसोलेशन भवन समेत तयार गरिएको उहाँले बताउनुभयो। काठमाण्डुको टोखा नगरपालिकाले कोरोना संक्रमणलाई ध्यानमा राखेर 1700 आइसोलेशन सेन्टर निर्माण गरेको छ। कोरोना संक्रमित बिरामीको उपचारका लागि हिजो टोखा नगरपालिका 2 स्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा आइसोलेशन सेन्टर स्थापना गरिएको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो। कोरोना भाइरस संक्रमण बढ़दै गएपछि रौतहटमा यसअघि लगाइएको निषेधाज्ञाको अवधि थप गरिएको छ। हिजो बसेको जिल्ला स्तरीय कोविड 19 व्यवस्थापन केन्द्रको निर्णय अनुसार निषेधाज्ञाको समयावधि 2/14 राति 12 बजेसम्मका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। यसअघि रौतहटमा दोस्रो पटक यही 1 गतेदेखि 8 गतेसम्मका लागि निषेधाज्ञा गरिएको थियो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको सुरक्षामा खटिएका 9 जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण देखिएको छ। पीसीआर परीक्षण गराउँदा 1 जना निजी सुरक्षाकर्मी पीएसओ र अन्य घर र गाड़ीको पछाडि खटिएका 8 जनामा संक्रमण देखिएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार वरिष्ठ नेता नेपालले पनि ती सुरक्षाकर्मीसँगै पीसीआर परीक्षण गराउनु भएको थियो भने उहाँमा संक्रमण देखिएन। संक्रमण देखिएका सबै सुरक्षाकर्मी आइसोलेशनमा रहेका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
तर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्राप्त सुझावका आधारमा वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका 2077 परिमार्जन गरिने बताउनु भएको छ। वैकल्पिक सिकाईबारे मन्त्रालयले हिजो आयोजना गरेको प्रदेश नम्बर 1-2 बागमती प्रदेश र प्रदेश नम्बर 5 अन्तर्गतका सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय तहका शिक्षा शाखा प्रमुख, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखसँगको भर्चुअल संवाद कार्यक्रममा मन्त्री पोखरेलले आपतकाल का नाममा बाल बालिकाको विकास र सिकाईमा सम्झौता गर्न नसकिने भएकाले सिकाईलाई निरन्तरता दिन आग्रह गर्नुभयो। मन्त्री पोखरेलले पाठ्यक्रमले निर्धारण गरेको समयावधिलाई संकुचनमा ल्याएर भए पनि शैक्षिक सत्रलाई खेर जान नदिइने उल्लेख गर्नुहुँदै संविधानत विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तहको भएकाले यसको व्यवस्थापनमा पनि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले रोजगारी गुमाएका, बेतलबी विदा पाएका र बेखर्ची बनिसकेका नेपाली श्रमिकलाई कल्याण कोषको रकम मार्फत हवाई टिकट व्यवस्था गरी निशुल्क उद्धार गर्न सरकार समक्ष पुनः माग गरेको छ। हिजो जारी विज्ञप्तीमा नेपाली कांग्रेसले सरकारको पछिल्लो निर्णय अनुसार विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्दा मानवीय भावना नभई व्यापारिक मानसिकता हावी भएको टिप्पणी गरेको छ। प्रवक्ता विष्णुप्रकाश शर्माले विज्ञप्ती मार्फत अनुकूल अवस्थामा देशमा रेमिटेन्स पठाएर मुलुकको अर्थतन्त्रलाई भर्ते गरिरहेका नागरिकलाई प्रतिकूल अवस्थामा सरकारले उचित व्यवहार नगरेको आरोप लगाउनुभयो। छ महिनादेखि बेरोजगार भएर बसेका खाड़ीका श्रमिकलाई चार्टर उडानको महँगो टिकट खरिद गर भन्नु उचित नभएको विज्ञप्तीमा उल्लेख छ। मन्त्री परिषदको पछिल्लो बैठकले दिनमा केवल तीनवटा उद्धार उडानको अनुमति दिएको प्रति आपत्ति जनाउँदै यस्तो निर्णयले नेपाली श्रमिक नेपाल आइपुग्न महिनौ लाग्ने नेपाली कांग्रेसले जनाएको छ। सरकारले कोरोना भाइरसका कारण यस वर्षको निजामती सेवा दिवस न्यूनतम स्वास्थ्य सुरक्षाको मापदण्ड अप्नाएर सम्भव हुने कार्यक्रम मात्र गर्न संघ प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ। निजामती सेवा दिवस मूल समारोह समितिका संयोजक मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको बैठकले कोविड 19 को संक्रमणको जोखिम बढ़दै गएकाले लकडाउनको नियम पालना र स्वास्थ्यका न्यूनतम मापदण्ड अप्नाएर सम्भव हुने मात्र कार्यक्रम सञ्चालन गर्न तीनै तहलाई निर्देशन दिएको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसबाट जोगिन सचेतना आवश्यक रहेको बताउनु भएको छ। युवा गैर सरकारी संस्था महासंघ नेपाल र राष्ट्रिय युवा परिषदको संयुक्त आयोजनामा हिजो भएको कोरोना भाइरसको प्रभाव र रोकथाम तथा नियन्त्रणमा युवाको भूमिका विषयक भर्चुअल छलफल कार्यक्रममा मुख्यमन्त्री शाहीले रोग फैलने खतरा बढ़िरहेकाले युवालाई सुरक्षित तरिकाले समुदायमा परिचालन गरिने बताउनुभयो। मुख्यमन्त्री शाहीले समाज रूपान्तरणका सम्वाहक युवा भएकाले प्रदेश सरकारले उनीहरूलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले प्रादेशिक हिसाबले गठन हुने युवा परिषदमा स्थानीय र संघीय युवा संरचनालाई समेट्ने गरी ऐन ल्याउनु पर्नेमा जोड़ दिनुभयो। नेपाल र इजरायल बीच कूटनैतिक राहदानी वाहकलाई एक अर्को देशको यात्रा गर्दा 90 दिनसम्म प्रवेश आज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ। इजरायलको जेरूसलम स्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डाक्टर अन्जान साक्य र इजरायल सरकारका तर्फबाट इजरायली परराष्ट्र मन्त्रीले सम्झौतामा हस्ताक्षर गर्नुभएको दूतावासले जनाएको छ। कैलालीको टीकापुर नगरपालिकाका वडा नम्बर 8 श्रीलंकामा कर्णाली नदीले तीव्र रूपमा करिब 15 बिघा जमीन कटान गरेपछि स्थानीय त्रसित छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
यो वर्षातमा नै करिब 15 बिघा जति जमीन कटान गरिसकेको त्यहाँका स्थानीयले बताएका छन्। जति नदीको सतह कम हुँदै जान्छ त्यति नै जमीन कटान तीव्र रूपमा भइरहेको बताउनुहुन्छ स्थानीय जनक बोहरा।
वर्षदेखि अहिलेसम्म त लगभग 15 बिघाको आसपास काट्यो होला। अहिले लगभग माथि ड्यामदेखि लिएर तलको यो 1.5 किलोमिटर कटान लागेको छ पुरै।
पहिले श्रीलंकामा आफ्नो परिवारको करिब 8.5 बिघा जमीन थियो। वर्षेनीको कर्णालीको कटानले अहिले आधा जति मात्र जमीन बाँकी रहेको छ। एकातिर जमीन छैन, अर्कोतिर त्यहाँका नागरिकहरूले जग्गाधनी पूर्जा अनुसारको सरकारलाई कर तिरिरहेका छन्। तर आफूले पाउनुपर्ने सेवा सुविधा केही नपाइरहेको बताउनुहुन्छ स्थानीय दिपेन्द्र भण्डारी।
पहिले 8 बिघा सबै हाम्रो सङ्गलमा सबै परिवारको, अहिले चाहिँ अब आधा जग्गा मात्रै बाँकी रहेछ र अर्कोतिर चाहिँ त्यहाँको जति पनि छन् नम्बरी जग्गा भएर मान्छेहरूले चाहिँ मालपोत तिर्नेदेखि लिएर सरकारलाई तिर्ने सबै करहरू तिरिरहेका छन्। तर चाहिँ आफूले चाहिँ पाउने सेवा सुविधाहरू चाहिँ पाउन सकेका छैनन्।
अहिले तत्काल पनि नागरिकहरूको जमिन कटान भइरहेको छ। यस विषयमा सरकारले नियन्त्रणका लागि चाँडो पहल गर्नुपर्ने त्यहाँका स्थानीयको माग रहेको छ। सरकारवाला निकायले नदी कटान रोक्नका लागि केही पहल नगरे श्रीलंका गाउँ नै खतरामा पर्ने सम्भावना रहेको बताउनुहुन्छ स्थानीय दिनेश बोहरा।
50% पानी हाम्रो नालामा छ अनि एकदम तीव्र गतिले काटेर त्यो ड्यामको कुनादेखि अनि हाम्रो तल गाउँसम्म एकदमै जोखिम छ। मेरो 2.5 बिघा जति थियो र लमसम 2 बिघा जति मेरो गइसकेको छ नदीमा, अब अलिअलि बचिया छ। यस्तो अवस्था छ अहिले, सायद यसपालि अब यो बस्ती पनि लेलाइ जस्तो छ।
कर्णाली नदीको पूर्वपट्टि बर्दियातिर कर्णाली नदी व्यवस्थापन आयोजना र पश्चिमपट्टि कैलालीतिर रानी जमरा कुलरिया सिंचाई आयोजनाले तटबन्ध गरिरहेको छ। श्रीलंका कैलालीको भूभाग भए पनि कर्णाली पारी बर्दियाको राजापुर नगरपालिकासँग जोडिएको छ। त्यो क्षेत्रमा कर्णाली नदी व्यवस्थापन आयोजनाले तटबन्धको काम गरिरहेको छ। त्यो क्षेत्रमा करिब 300 मिटर तटबन्ध गर्न बाँकी रहेको छ। त्यसमा अहिले अस्थायी तटबन्धको काम गर्दा राम्रो नहुने भएकाले स्थायी तटबन्धको लागि पहल भइरहेको बताउनुहुन्छ आयोजनाका प्रमुख धर्मकुमार नेउपाने।
अस्थायी प्रकृतिको त्यहाँ कुनै पनि तरिका अपनाएर त्यहाँ केही पनि गर्न सकिँदैन। सानो तिनो 150 मिटर छैन, 100 मिटर छन्। स्थायी प्रकृतिको लागि चाहिँ हामीले यो गत साल टेन्डर गरेर केही बजेट बजेट चाहिँ बचत भइरहेका छन्। त्यही बजेटबाट गर्ने कि कति सकिन्छ होइन।
श्रीलंकाको कटान रोक्नका लागि टिकापुर नगरपालिकाले के पहल गरिरहेको छ त? टिकापुर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर 8 का वडाध्यक्ष दीर्घ बहादुर ठकुल्ला,
त्यहाँको इन्भेस्टमेन्ट बनाउँदाखेरि तिनीहरूको लिड हाल्नु पर्दछ, कति डिस्टेन्सबाट मेटेरियल ल्याउने भन्ने कुरा, हामीले चाहिँ नदीकै बीचको उठाउँदा केही फरक पर्दैन भनेर सामान्य एउटा निर्णय लेखेर सम्झौता पनि गरेका छौँ।
श्रीलंका गाउँको सुरक्षाका लागि बाँकी रहेको तटबन्ध कार्य चाँडो गरिनुपर्छ, त्यसले केही मात्रामा भए पनि त्यहाँका नागरिकलाई राहत हुने देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले 2072 साल वैशाखमा गएको भूकम्पपछिको 5 वर्षमा पुनर्निर्माण र पुनस्थापनामा प्राप्त अनुभव, अभ्यास एवं सिकाइहरू आदान प्रदान गर्न राष्ट्रिय परिसंवाद कार्यक्रमको आयोजना गर्नुभएको छ। भोलिदेखि 11 गतेसम्म भर्चुअल माध्यमबाट हुने परिसंवाद कार्यक्रममा नेपालको पुनर्निर्माण तथा पुनस्थापनामा संलग्न विभिन्न निकाय एवं साझेदार संघ संस्था विज्ञ तथा व्यक्तित्वहरूबीच पुनर्निर्माण तथा पुनस्थापनाका क्रममा प्राप्त सफलताहरू, उपलब्धि एवं कमी कमजोरी बारे समीक्षा गरी साझा धारणा निर्माण गर्ने उद्देश्य रहेको प्राधिकरणका कार्यकारी समिति सदस्य एवं अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिको सचिवालयका संयोजक डाक्टर चन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो। नयाँ फिडरको लाइन तान्नु पर्ने भएकाले नेपाल विद्युत प्राधिकरणले आज बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत कटौती हुने जनाएको छ। प्राधिकरणका सूचना अधिकारी लीला कुमारी अर्यालका अनुसार पुलचोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित 11 केभी लाइनमा नयाँ फिडर तान्न लागि एकाले विद्युत कटौती हुने भएको हो। प्राधिकरणले बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपा चक्रपथ क्षेत्र, खाद्य गोदाम लगायतका क्षेत्रमा विद्युत कटौती गर्न लागेको जनाएको छ। भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली महिलाहरूले अरून्धती सहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन्। नेपाली महिलाहरू आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्दछन्। हरितालिका तीजको व्रत एवं पूजा आराधना महिला पुरूष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो। यसैबीच ऋषि पञ्चमी पर्वमा महिलाले नदी, ताल, तलाउ, पोखरी जस्ता स्थानमा स्नान गर्ने गरेकोमा यो वर्ष कोरोना भाइरसको महामारीका कारण घर घरमै स्नान गर्न महानगरीय प्रहरी वृत्तले आह्वान गरेको छ। तुलनात्मक रूपमा बागमती सफा रहेको गोकर्ण ब्यारेज भन्दा माथिको भागमा ऋषि पञ्चमीका अवसरमा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका महिलाको समूहले स्नान गर्ने गरेका थिए। गोकर्णबाट सुन्दरी जलसम्मको करिब 7 किलोमिटर नदी किनारको दायाँ बायाँ दुई नगरपालिकाका हजारौं महिलाले ऋषि पञ्चमीमा स्नान गर्ने गरेका थिए। गोकर्ण औंसीका दिन गोकर्णेश्वर महादेव मन्दिर भीड़ हुन नदिए जस्तै ऋषि पञ्चमीका अवसरमा आज बागमती किनारमा स्नानका लागि पनि निषेध गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनुभयो। झापामा यूरिया मलको अभावका कारण किसान चिन्तित छन्। रोपेको धानमा मल राख्नुपर्ने समय बित्न लाग्दा पनि कहीँ कतै मल नपाउँदा झापाका किसान निराश बनेका छन्। संवाददाता रोहित काफलेको रिपोर्ट।
सदाभन्दा यस वर्ष केही छिटो मनसुनी वर्षा भएकोले समयमै धान रोपी सिध्याउन पाउँदा खुशी देखिएका किसान समयमै मल नपाउँदा भने उत्तिकै निराश बनेका छन्। बाली हुर्कने बेलामा प्रयोग गर्नुपर्ने यूरिया मल अहिलेसम्म नपाउँदा किसानमा उत्पादकत्व घट्ने चिन्ता बढेको छ। समयमै मल बिर्त्याउन सम्बन्धित निकायहरूले चासो नदिएपछि यस्तो अवस्था आएको किसानको आरोप छ। 3 बिघामा धान रोप्नुभएका भद्रपुर 4 का किसान राजु खनाल सबैतिर खोज्दा पनि नपाएपछि हुर्किएको धान बालीमा युरिया मल प्रयोग गर्न नपाएको बताउनुहुन्छ।
मैले यो पल्ट 3 बिघा खेतमा धान लगाएको थिएँ। आज यो पल्ट पानी राम्रो परेकोले गर्दाखेरि राम्रो तरिकाले धान रोपियो, तर अहिले आएर चाहिँ मल उपलब्ध नहुँदाखेरि हामी साह्रै मार्कामा परेका छौँ।
यस्तै जिल्लाको कन्काई नगरपालिका वडा नम्बर 2 का किसान सन्तोष नेउपाने मलको अभावमा उत्पादन निकै घट्ने अनुमान लगाउँदै भोकमरीको सामना गर्नुपर्ने आशंका व्यक्त गर्नुहुन्छ।
निकै लामो समयदेखि युरिया मल पाइरहेका छैनौ। अब जिल्लामा चाहिँ अब हामीहरू कृषि सामग्रीदेखि लिएर विभिन्न निकायमा जाँदाखेरि पनि मल नभएको भनेर हामीहरूलाई फर्काइरहेका छ। हामीलाई त भोलिका दिनमा चाहिँ उत्पादन घटेर भोकमरी पो लाग्ने हो कि भन्ने चिन्ता पनि छ।
रोपेको बिउ हरियो फर्किसकेको यही बेला गाँज वृद्धिका लागि युरिया मल प्रयोग गर्ने गरिन्छ। तर जिल्लामा यही बेला विश्वव्यापी कोरोना महामारी लगायतका विविध कारणले मलको अभाव रहेको कृषि ज्ञान केन्द्र झापाले पनि स्वीकारेको छ। केन्द्रका कृषि प्रसार अधिकृत गणेश सेवाकोटी,
अहिले नेपालमा चाहिँ हामीले युरिया मल प्रोडक्शन गर्न हामी सक्दैनौ र सबै चाहिँ हामी इन्डिया लगायत अन्य तेस्रो मुलुकबाट चाहिँ निर्भर हुनुपर्छ जसले गर्दा अहिले विश्वव्यापी रूपमा युरिया प्रोडक्शन हुन नसकेको र लकडाउनकै कारणले पनि कृषकहरूले चाहिँ पाउन नसकेको छँदैछ हाम्रो युरिया लगाउनु पर्ने क्षेत्रफल पनि बढेको कारणले गर्दा नेपालमा जति चाहिँ नेपालले आपूर्ति गर्छ युरिया कृषकलाई चाहिँ वितरण गर्न कहिलेकाहीँ चाहिँ क्षेत्रफल बढ्दिन्छ यो वर्ष पनि हाम्रो क्षेत्रफल चाहिँ बढेको छ त्यो कारणले गर्दाखेरि चाहिँ नपुगेको भन्ने एउटा अनुमान गर्न सकिएला
यसैबीच कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विज्ञप्ति नै जारी गरेर समयमा किसानलाई मल उपलब्ध गराउन नसकेकोमा दुःख व्यक्त गर्दै आत्मालोचना गरेको छ झापा धान उत्पादनका लागि दोस्रो अग्रणी जिल्ला मानिन्छ यस वर्ष जिल्लामा 1,04,675 हेक्टर क्षेत्रफलमा धान खेती भएको छ अघिल्लो वर्ष 4,92,047 मेट्रिक टन धान उत्पादन भएको झापामा अझै केही दिन युरिया मल उपलब्ध नहुने हो भने उत्पादनमा उल्लेख्य गिरावट आउने अनुमान गर्न सकिन्छ रेडियो नेपालका लागि रोहित काफले झापा
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब केही अन्तर्राष्ट्रिय समाचार पछिल्ला केही दिन यता कोरोना भाइरसका कारण छिमेकी मुलुक भारत अत्यधिक प्रभावित भइरहेको छ कोरोना भाइरसका कारण भारतमा गत 24 घण्टामा मात्र 70,000 भन्दा बढ़ी संक्रमित थपिएका छन् भने 918 जनाको मृत्यु भएको छ भारतमा कुल संक्रमितको संख्या 30,43,436 पुगेको छ अमेरिकामा गत 24 घण्टामा 43,270 जना संक्रमित थपिएका छन् भने ब्राजिलमा 46,210 जना संक्रमित थपिएका छन् विश्वभर कोरोना भाइरसको संक्रमणका कारण 8,07,699 जनाले ज्यान गुमाएका छन् कोरोना भाइरसका कारण 2,33,59,600 बढ़ी संक्रमित भएका छन् भने विश्वभरमा 1,58,89,700 बढ़ी कोरोना संक्रमणपछि निको भई घर फर्किएको कोरोना सम्बन्धी तथ्याङ्क अध्यावधि गरिएको संस्था वर्ल्ड मिटरले जनाएको छ भीड़भाड़ भएको स्थानमा कोरोना भाइरसको संक्रमणको जोखिम के कसरी बढ़छ भन्ने सम्बन्धमा अनुसन्धान गर्न जर्मनीका वैज्ञानिकहरूले दर्शकको घुइचो लाग्ने गरी तीनवटा सांगीतिक कन्सर्ट आयोजना गरेका छन् उक्त कन्सर्टमा 18 50 वर्षसम्मका 1500 स्वास्थ्य स्वयंसेवकहरूले भाग लिएको बीबीसीले जनाएको छ जर्मनीको हेले विश्वविद्यालयले गरेको उक्त प्रयोगका अनुसन्धान प्रमुख डाक्टर स्टीफन मोटिजले आफूहरू अनुसन्धानबाट असन्तुष्ट भएको र आगामी दिनमा सामाजिक दूरी सम्बन्धी नयाँ वैज्ञानिक प्रावधानहरू तयार गर्न उक्त प्रयोगले मदत गर्ने विश्वास व्यक्त गर्नुभयो बेलारूसका राष्ट्रपति अलेक्जाण्डर लुकासेन्कोले विदेशी सेनाले आफ्नो सीमा क्षेत्रमा सैन्य उपस्थिति बढ़ाउँदै लगेको धारणालाई उत्तर एटलान्टिक सन्धि संगठन नेटोले खण्डन गर्दै त्यसलाई आधारहीन अभिव्यक्ति भनेको छ हालै सम्पन्न निर्वाचन धाँधलीपूर्ण रहेको भन्दै राजधानी मिन्सका सड़कहरू उहाँको विरोधमा आन्दोलित रहँदै आएका छन् 26 वर्षदेखि बेलारूसको नेतृत्व गर्दै आउनुभएका राष्ट्रपति लुकासेन्कोले हालै टेलिभिजन मार्फत सम्बोधन गर्नुहुँदै विशेष गरी पोल्याण्ड र लिथुआनियासँगको आफ्नो सीमा क्षेत्रमा विदेशी सेनाको उपस्थितिमा वृद्धि भइरहेकाले आफूले सेनालाई थप सजग रहन आदेश दिएको उल्लेख गर्नुभयो अब आर्थिक समाचार
धान बालीका लागि आवश्यक पर्ने रासायनिक मलको आपूर्ति एक हप्ताभित्र केही सहज हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ अहिले रासायनिक मल नपाएको गुनासो किसानहरूबाट आइरहेकोमा मन्त्रालयले चासो दिँदै एक हप्तामा आपूर्ति तथा वितरण प्रणालीमा सहजता आउने जनाएको हो साल्टेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री कम्पनीले आयात गरेका मल आइपुग्ने हुनाले एक हप्तामा आपूर्ति केही सहज हुने मन्त्रालयको विश्वास छ विगतका वर्षहरूमा मलको अभाव हुने गरेको भन्दै सरकारले यस वर्ष समयमै थप 1,20,000 मेट्रिक टन मल आयात गर्न बजेट व्यवस्था गरेको भए पनि कोविड 19 का कारणले विभिन्न देशमा लकडाउन हुँदा आयात निर्यात प्रभावित भई मल आपूर्तिमा ढिलाइ हुन गएको हो धान रोपाई गर्दा चाहिने डीएपी मलको आपूर्ति हाल सहज भए पनि बाली हुर्किएपछि चाहिने युरिया मलको भने देशभर अभाव रहेको छ हाल खेतीपातीको समयमा युरिया मल उपलब्ध नहुँदा धानको उत्पादन घट्ने कुराले देशभर किसानहरूमा चिन्तासँगै आक्रोश पनि देखिन थालेको छ नेपाल एयरलाइन्सले काठमाडौँ दुबई यात्रुवाहक चार्टर उडान गर्ने भएको छ एयरलाइन्सले आइतबार काठमाडौँबाट दुबईका लागि दुई उडान गर्ने जनाएको छ यसअघि टिकट काटेर आउन नपाएका नेपालीहरूलाई ल्याउनको लागि यो उडान गर्न लागि हो धनकुटाको शहीद भूमि गाउँपालिका तीनका कृषक नगेन्द्र राईले टमाटर खेतीबाट एक सिजनमै 4,00,000 बढ़ी आमदानी गर्न सफल हुनुभएको छ 5 वर्ष अघि व्यावसायिक टमाटर खेती शुरू गर्नुभएका कृषक नगेन्द्र राईसँगै त्यहाँका कैयौं कृषक हाल टमाटरको व्यावसायिक खेतीमा लागेको र गाउँमै लाखौं आमदानी गरिरहेको धनकुटाबाट संवाददाता मालती मोक्तानले जनाउनु भएको छ धनकुटाको शहीद भूमि गाउँपालिकामा हाल 300 हेक्टर क्षेत्रफलमा टमाटर खेती हुँदै आएको गाउँपालिकाका कृषि प्राविधिक खिरप्रसाद राईले जानकारी दिनुभयो। गत वर्ष त्यस गाउँपालिकाबाट 20 करोड़ बराबरको टमाटर बाह्य जिल्लामा निर्यात भएको थियो। यो वर्ष पनि टमाटर खेतीबाट कृषकलाई राम्रो आमदानी हुने शहीद भूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
सशस्त्र प्रहरी बलको विभागीय टीम एपीएफ क्लबमा आबद्ध 36 जना खेलाड़ीमा कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर परीक्षण गरिएका खेलाड़ी मध्ये 36 जनामा कोरोना पुष्टि भएको र उनीहरूलाई बलम्बुमा स्थापना गरिएको कोविड अस्पतालको आइसोलेशनमा राखिएको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ। एकैपटक 36 जना खेलाड़ीमा कोरोना पोजिटिभ देखिँदा त्यसमा 4 जना भलिबल खेलाड़ी रहेका छन्। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। कोरोना संक्रमण फैलन नदिन आवश्यक सतर्कता अपनाइएको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको। नेपाली क्रिकेटरको तलबका लागि आईसीसीले भनेको संरचना अनुसार 23 जनाको हस्ताक्षर सहितको कागजात पठाइएकोमा एक हप्ता भित्रमा त्यसको प्रतिक्रिया आउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। सन् 2019 तलब नपाएका क्रिकेटरलाई आईसीसीले भनेको फर्मेटमा हस्ताक्षर संकलन गरेर क्यानले बुधबार पठाएको थियो। आईसीसीबाट चाँडै बजेट निकासा गर्ने जवाब पनि आएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो। कोरोना भाइरसको विश्वव्यापी महामारीका बीच यूएईमा आयोजना हुने 13 संस्करणको इण्डियन प्रिमियर लीग आईपीएलमा श्रीलंका भेटरान बलर लासित मलिंगाले शुरूआती खेलहरू गुमाउने भएका छन्। मुम्बई इण्डियन्सका फास्ट बलर मलिंगाले घरायसी कारणले आईपीएलका शुरूआती खेल गुमाउने भएका हुन्। मलिंगाका बुवा बिरामी रहेको र उनको आगामी साता शल्यक्रिया गर्नुपर्ने भएकाले शुरूआती खेल गुमाउनेछन्। मुम्बईको टीम शुक्रबार यूएई प्रस्थान गरे पनि मलिंगा भने श्रीलंकामै रहेको बताइएको छ। आईपीएल सेप्टेम्बर 19 नोभेम्बर 10 हुने तालिका रहेको छ। युरोपा लीग फुटबलको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ। जर्मनीमा भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई 3-2 गोलले हराउँदै सेभियाले उपाधि उचालेको हो।
राजेन्द्र विक्रम शाही खेल समाचारका साथमा अब मौसम। भारतको मध्य प्रदेशमा बनेको न्यूनचापीय क्षेत्रको सामान्य प्रभावका कारण हाल प्रदेश एक, गण्डकी प्रदेश र कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका 1-2 स्थानमा हल्का वर्षा भइरहेको छ। आज देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी प्रदेशका 1-2 स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 28.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.9 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:39 भयो भने सूर्यास्त भोलि साँझ 6:34 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद समाधानका लागि गठित कार्यदलद्वारा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समक्ष प्रतिवेदन पेश। कोरोना भाइरसको संक्रमणका कारण हिजो थप 9 जनाको मृत्यु। नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या 31,117। पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिसकेपछि अनिवार्य क्वारेन्टाइनमा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोध। पाठ्यक्रमले निर्धारण गरेको समयलाई घटाएर भए पनि शैक्षिक सत्रलाई खेर जान नदिने शिक्षा मन्त्री गिरिराज मणि पोखरेलको भनाई। वैकल्पिक प्रणालीबाट सिकाइलाई निरन्तरता दिन आग्रह। र भारतमा एकै दिन 70,000 बढ़ी कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या 30 लाख नाग्यो। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।